रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको अर्को श्रृंखलामा म नवराज लम्साल। आदरणीय श्रोताहरू, स्थानीय तहको निर्वाचन नजिकिँदैछ। उम्मेद्वारी दर्ताको दिन नजिकिँदै गर्दा उम्मेद्वारहरूको नाम तय गर्न निकै सकस देखिएको छ र सत्तारूढ़ गठबन्धनमा यो समस्या झन पेचिलो देखिएको अखबारहरूमा आएका छन् र निरन्तर बैठक र छलफलहरू जारी छन्। गठबन्धन टुट्नेसम्मको चर्चा छ। प्रमुख विपक्षी दल पनि गठबन्धनमा छ। राप्रपा नेपाल र परिवार दल लगायतका दलहरूसँग ऊ गठबन्धनमा छ। कतिपयको तर्क छ, मित्रवत प्रतिस्पर्धा गरौं र एक्लै एक्लै चुनाव लडौं। त्यो बहस पनि घनीभूत हुँदै गएको छ भने कतिपयले गठबन्धन भए पार्टी छोड्छौं भन्नेसम्मको स्वर दिन थालेका छन् र कतिपय ठाउँमा छिटपुट त्यस्ता घटनाहरू पनि देखिएका छन्। निर्वाचनको अघिल्तिर देखिने यस प्रकारका बहसहरू यी स्वाभाविक हुन् वा निर्वाचनको निम्ति प्रभाव पार्ने कुरा हुन् वा साँच्चै यसले लोकतन्त्रलाई कस्तो बनाउँछ, यो एउटा महत्वपूर्ण विषय हो भने चुनाव खर्चिलो भएको कुरा पनि निकै बहसमा आएको छ। तर आज हामी यो सत्तारूढ़ गठबन्धनको बैठकहरू र त्यसपछि निर्वाचनमा समीकरणका कुराहरू र निर्वाचनका सन्दर्भहरू के कस्ता छन् त्यस विषयमा छलफल गर्छौं। कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे यतिखेर हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। आङदेम्बेज्यू, हार्दिक स्वागत छ।
धन्यवाद।
यतिखेर तपाईँ काठमाडौँ बाहिर हुनुहुन्छ?
हो, म विराटनगरबाट म मेरो कार्यक्षेत्रतर्फ जाँदैछु अहिले।
हजुर,
एउटा कार्यक्रम छ यही, अब स्थानीय निर्वाचनसँग सम्बन्धित र गठबन्धनसँग सम्बन्धित रहेका केही अप्ठ्यारा केही सजिला यस्ता कुराहरूको विषयमा छलफल गर्न पनि छ। त्यसले गर्दाखेरि म मेरो विराटनगरबाट
हजुर, अब काठमाडौँमा गठबन्धन बैठकमा सकस देखियो भन्ने समाचारहरू छन्। तपाईँ पूर्वमा हुनुहुन्छ, के भन्दा रहेछन् तपाईँ झन् विराटनगर महानगरपालिका, महानगर त धेरै अहिले हट्के जस्तो भएको छ, महानगरहरू के भन्छन् त्यहाँका स्थानीय नेता कार्यकर्ताहरू?
होइन, यहाँ पनि अब गठबन्धनभित्र रहनुभएका पार्टी र नेता साथीहरूले आफ्ना आफ्ना विचारहरू राखिराख्नै भएको छ। होइन, अब यस्तो बेलामा निर्वाचनको नजिकमा हुँदै गर्दाखेरि त्यस पछाडि फेरि गठबन्धन गरिराखेको र तालमेल गरेर जाने चाहिँ एउटा केन्द्रीय निर्णय भइसके पछाडि राजनीतिक पार्टीहरूको बीचमा चाहिँ नै सत्ता पदको निम्ति या चाहिँ कुनै पदको निम्ति चाहिँ तपाईँको रसाकसी हुनु यसलाई अस्वाभाविक मान्न पनि हुँदैन। तर चाहिँ हामी करिब करिब यसलाई टुङ्ग्याउने दिशातर्फ छौँ र माथिबाट केन्द्रीय केन्द्रबाटै केन्द्रीय संरचना जो हाम्रो यो छ त्योले केन्द्रीय नेतृत्वबाट गठबन्धन कसरी गरेर जाने महानगरपालिका र 11 उपमहानगरपालिकामा भन्ने खालको एउटा खाका तयारी गरिसके पछाडि हामी त्यसै अन्तर्गत रहेर हामीहरू अगाडि बढ्छौँ र फेरि हामीहरूले धेरै कुराहरूको अप्सन राखेका छौँ। यहाँनिर केन्द्रीय केन्द्रबाटै गठबन्धनका शीर्ष नेतृत्वहरूबाटै चाहिँ अहिले अब स्थानीय तहले नै आफ्नो परिस्थिति र आवश्यकता हेरेर परिवेश र आवश्यकता हेरेर चाहिँ नै मित्रवत प्रतिस्पर्धा गर्ने खालको अब लचकता पनि छ। त्यसले गर्दाखेरि आपसमा बसिकन हामी एउटा टुङ्गोमा पुग्छौँ र त्यसमा सकस त छ, तर सकस भनेको चाहिँ नै समय रहँदाखेरिसम्मको हो र समय अब बिस्तारै सकिँदै गएको छ र हामीले आज करिब करिब अब महानगर उपमहानगरको टुङ्गो लगाइसक्नुपर्ने हुन्छ र हामी यसलाई टुङ्गो लगाउँछौँ भन्ने मलाई लागिराखेको छ।
यो गठबन्धनका लागि गठबन्धन दलहरूको बीचको बैठक भइरहँदा जिल्ला जिल्लाको रिपोर्ट पनि माग्ने, रिपोर्टहरूमाथि छलफल गर्ने अनि कसको कहाँ पोजिसन के छ हेर्ने भन्ने कुरा भएको थियो। तपाईँ फिल्डमै हुनुहुन्छ, तपाईँ थाने तहमै हुनुहुन्छ, के रहेछ तपाईँको आकलन? तपाईँले जोडो शालीनतापूर्वक अघि मिलेर जाने, मिल्न नसके मित्रवत प्रतिस्पर्धा गर्ने भनिरहनु हुँदा पनि त्यहाँको स्वर त अलिक बाक्लो, अलिक विद्रोहात्मक सुनिन्छ नि।
हो, होइन, मैले त्यो अघि भने किन भन्दाखेरि अहिले यो 5 वर्षको दौरानमा चाहिँ के सत्तामा रहेर र प्रतिपक्षमा रहेर काम गर्दाखा बिचार मिठा अनुभूतिहरू सबै राजनीतिक पार्टी र कार्यकर्ताहरूको बिचमा छ। यति हुँदाहुँदै पनि चाहिँ तपाईँको अब हामीहरूले केन्द्रीय सर्कुलर या आफ्नो पार्टीगत रूपमा पनि या चाहिँ गठबन्धनको चाहिँ केन्द्रीय नेतृत्वहरूबाट पनि चाहिँ भएको निर्णयहरूलाई आफ्नो आफ्नो पार्टीबाट आफ्नो आफ्नो स्थानीय निकायहरूमा आफ्नो संरचनाभित्र चाहिँ सर्कुलर गर्दाखेरि निर्देशित गर्दाखेरि गठबन्धन या कार्यदल जो छ गठबन्धन हाम्रो त्यसभित्रबाट चाहिँ यो ढङ्गबाट जाने र यो यो मतभार यसरी गर्ने र दोस्रो हुनेले भनेर सबै कुरा खुलाएर पठाएको अवस्था पनि छ र त्यसैमा चाहिँ नै अहिले गठबन्धन भित्र रहनुभएको पार्टी र साथीहरूबाट चाहिँ आफ्ना आफ्ना धारणाहरू सार्वजनिक भइराखेको अवस्था पनि छ। मलाई लाग्छ कतिपय कुराहरू टुङ्गिँदै गएको अवस्था पनि छ र कतिपय ठाउँमा चाहिँ केही अप्ठ्याराहरू पनि छन् र त्यो अप्ठ्याराहरूलाई टुङ्ग्याउने काम पनि भइराखेको छ। र चाहिँ अब करिब करिब अब अहिले पार्टीले हिजोदेखि चाहिँ अलिकति योभन्दा अगाडि चाहिँ अब अपेन जस्तै नै थियौँ हामीहरू हरेक कुरामा चाहिँ आफ्ना विचारहरू राखेर पनि अगाडि बढिराख्ने या चाहिँ स्थानीय निकायमा साथीहरूलाई चाहिँ आफ्नो ढङ्गबाट चाहिँ विचारहरू राखिराख्नु भएको अवस्था पनि थियो तर चाहिँ अब अहिले हिजो र आज पछाडि चाहिँ आफ्नो आफ्नो पार्टीभित्र साथीहरू र केन्द्रीय नेतृत्वहरूबाट चाहिँ गठबन्धनसँग सम्बन्धित केन्द्रीय निर्णयहरू जे जे छ त्यो केन्द्रीय निर्णयका प्रति आफ्नो असहमतिहरू भन्दाखेरि पनि त्यहाँभित्रबाट चाहिँ सहमतिको पाटो खोज्दै चाहिँ गठबन्धनको चाहिँ पार्टीहरूले चाहिँ सहजतापूर्वक अगाडि बढ्न सक्ने वातावरण कस्तो हुन्छ त्यसको खोजी गर्ने हो र त्यसलाई टुङ्ग्याउँदै जाने भन्ने निर्णय भएको छ र मलाई लाग्छ यसलाई हामी समयसम्ममा हामी यसलाई टुङ्ग्याउँछौँ र त्यसैको लागि चाहिँ अहिले पार्टीहरूले पनि जस्तो नेपाली कङ्ग्रेसले हिजो मात्रै चाहिँ सातवटा प्रदेशको निम्ति सातवटा डेस्क केन्द्रीय समितिमा राखेर प्रत्येक प्रदेशहरू चाहिँ सहजीकरण गर्नको लागि कतिपय तपाईँको गठबन्धनसँग सम्बन्धित कुराहरू हुन्छन् त्यसले अन्यलता सृजना गरिदिएको होला या चाहिँ कतिपय ठाउँमा आफ्नो ढङ्गबाट व्याख्या विश्लेषण भएको पनि हुन सक्दछ या चाहिँ कतिपय ठाउँहरूमा चाहिँ एउटा गठबन्धनका पार्टीले चाहिँ अधिकांश ठाउँ जितिराखेको ठाउँमा त्यहाँनिर अन्य राजनीतिक पार्टी अन्य गठबन्धनका साथीहरूले व्यक्त गरेका आफ्ना विचारहरूले उत्पन्न गराएका केही अप्ठ्याराहरू होलान् या चाहिँ सजिला फाटाहरू होलान् यी सबैलाई सहजीकरण गरेर चाहिँ गठबन्धनले गरेको निर्णयहरूलाई चाहिँ स्ट्रिक्टली लागू गराउने भन्ने विषयमा र चाहिँ हामी आफैले चाहिँ सर्कुलेट गरेका कति विषयहरू छन् जसले स्थानीय तहलाई चाहिँ तपाईँको धेरै सहजतापूर्वक अगाडि बढ्न चाहिँ निर्देशन पनि गरेका छ उसले त्यस्तो खालको वातावरण पनि बनाएको छ त्यो विषयमा सहजीकरण गर्ने काम पनि भएको छ त्यसले गर्दा मलाई लाग्छ अब हामी दुई चार दिनमा यो सबै कुराहरूलाई चाहिँ टुङ्ग्याउँछौँ र गठबन्धनलाई सशक्त रूपमा चाहिँ अगाडि बढाएर कतिपय ठाउँमा हामी मिलेर जान्छौँ र कतिपय ठाउँहरूमा चाहिँ मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने अवस्था सिर्जना भयो भने त्यो ढङ्ग पनि बढा पनि अगाडि बढ्छौँ।
अलि धेरै बहस र माथा पच्चिसी चाहिँ महानगरहरूमा छ, तपाईँले भन्नुभएको छ त्यो महानगरमा तपाईँ चाहिँ के देख्नुहुन्छ, मित्रवत प्रतिस्पर्धा देख्नुहुन्छ कि महानगरमा पनि तालमेल होला जस्तो देख्नुहुन्छ?
होइन, महानगरमा अब हामीहरूले मलाई लाग्छ कति जस्तो भरतपुरको केसमा चाहिँ तपाईँको अब एउटा विचारहरू सार्वजनिक भएको छ होइन, अब कतिपय जस्तो यस्तो ठाउँहरूमा कतिपय साथीहरूको माग मित्रवत प्रतिस्पर्धा गरेर जाने भन्ने पनि एउटा कोणबाट कुराहरू आएको छ र अर्को कुरा चाहिँ फेरि अब त्यहाँनिर गठबन्धनभित्र रहेका साथीहरूले जो पहिला लिइराख्नु उनीहरूले लिने भन्ने कुरो पनि आएको छ। त्यसमा हाम्रा साथीहरूको योभन्दा अगाडि हामीहरूले चाहिँ सरसहयोग गरिसकेको अब उहाँको पालो भन्ने पनि कुरा आएको छ र सँगसँगै चाहिँ अब फेरि चाहिँ हामीहरूले यसलाई प्रदेश र सँगसम्मको चाहिँ हाम्रो चाहिँ टार्गेट हो भनेपछि चाहिँ अब भोलि सङ्घ र प्रदेशमा इच्छा जाहेर गरिराख्नुहुने नेता कार्यकर्ता साथीहरूले अहिले चाहिँ स्थानीय लेभलमै पनि आफ्ना इच्छा जाहेर गर्न र पछि पनि जाहेर गर्दाखेरि अप्ठ्यारो हुन्छ कि भन्ने कुराहरू पनि आएको छ। यी सबै कुराहरूमा चाहिँ छलफल चलिराखेकै छ। त्यसले गर्दाखेरि मलाई लाग्छ आज यो कुरो पनि टुङ्गिन्छ र भर्सक हामी सबै महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेरै होइन गठबन्धनले तालमेल गरेरै जाने खालको वातावरण बनाउनेमा हामीहरू चाहिँ इच्छुक छौँ किनभने सबै साथीहरूले चाहिँ सबै पार्टी र साथीहरू मिलेरै यो ठाउँमा हामीहरू जानुपर्छ भन्नेमा छौँ र त्यस्तो खालको अवस्था सृजना भएन भनेपछि गठबन्धनभित्र मसिनो गरी समीक्षा गरिकन चाहिँ छलफल गरिकन चाहिँ मित्रवत प्रतिस्पर्धा गर्ने अवस्था सृजना भयो भने त्यसलाई पनि अन्यथा मान्नु चाहिँ पर्दैन।
यसपटक सधैँ केन्द्रले जे भन्छ त्यही मान्थे धेरैजसो दलका कार्यकर्ताहरूले, यसपटक चाहिँ विद्रोह तल्लो तहबाट उठे जस्तो, केन्द्रीय नेतृत्वलाई चुनौती दिए जस्तो, अनि यस्तो भयो भने स्वतन्त्र अभियान चलाउँछौ पार्टी नै छोड्छौ भन्ने विद्रोहको स्वर उठे जस्तो भएको छ। यसले पार्टी सञ्चालनमा र पार्टी पद्धतिमा कतिको सहज असहज के हुने रहेछ?
मलाई लाग्छ यो अहिले हामीभित्र उठेका केही असन्तुष्टिका स्वरहरू छन् केही भन्दाखेरि पनि अब सशक्त रूपमै पनि उठेको छ। अब यसलाई चाहिँ मैले कसरी हेरिराखेको छु भन्दाखेरि करिब करिब तपाईँको दुई तिहाईको बहुमत पाएको सरकारले तीन साढे तीन वर्षभित्र गरेका क्रियाकलापहरू र उनीहरूले गरेका जुन अनम्याचोर्ड चाहिँ निर्णयहरू डिसिजनहरू क्रियाकलापहरू छ र चाहिँ प्रतिपक्षका प्रति उनीहरूको रवैया र हेर्ने दृष्टिकोण र विकासमा स्थानमा उनीहरूले चाहिँ चासो नदेखाएको यी सबै कुराहरूले चाहिँ जुन असन्तुष्टि चाहिँ थपिँदै थपिँदै चुलिएको अवस्था थियो। पछिल्लोचोटि यो अहिले त्यस पछाडि चाहिँ त्यो दुईटैको सरकार चाहिँ नि सत्यानाश भएर चाहिँ नि चाहिँ यो पछिल्लो सरकार जो बन्यो त्यसमा चाहिँ एकैचोटि आउँदाखेरि त्यो असन्तुष्टिहरूले व्यवस्थापन नपाएर व्यक्त भएका कुराहरू पनि हुन् यी होइन, किनभने त्यो खालको पनि छ र चाहिँ मलाई लाग्छ अब यो खालको अब नेपाली कङ्ग्रेस अर्को ढङ्गबाट हेर्ने हो भने यो ठुलो पार्टी पनि छ र धेरै कार्यकर्ता दुःख पाएर काम गरिराख्नु भएको छ र टू थर्ड मेजोरिटीको गभर्मेन्ट जो स्थानीय प्रदेश र सङ्घसम्म रहेको थियो उनीहरूसँग चाहिँ नि भोलिको दिनमा प्रतिस्पर्धाका निम्ति साँच्चै डे वानबाटै साह्रै दुःख गरेका कार्यकर्ताहरू सङ्गठनलाई मजबुत बनाउनका निम्ति काम गरिरहेका साथीहरू पनि हुन्छ हामीहरू सबै थियौँ। त्यसले गर्दाखेरि पछि फेरि अब दुःखले बनाएर फेरि त्यो बेलामा उहाँहरू सबै मिलेर चाहिँ कङ्ग्रेसलाई पराजित गरेको अवस्था हो फेरि त्यो बेलामा उहाँहरू एक्लैको सामर्थ्य त थिएन त्यो बेलामा पनि र त्यस पछाडि चाहिँ नि यो पाटोबाट चाहिँ जसरी पछि फेरि चाहिँ जोसँग हामी प्रतिस्पर्धा गरिरहेका थियौँ या चाहिँ उनीहरूले यो ढङ्गबाट मिलिकन हामीलाई परास्त गरेको अवस्था थियो फेरि चाहिँ उनीहरूसँगै बस्नुपर्छ या चाहिँ निरन्तर काम गरेर सङ्गठनलाई मजबुत बनाइसके पछाडि फेरि चाहिँ गठबन्धनको नाममा एउटा अवस्था सिर्जना हुँदाखेरि व्यक्त भयो त्यस्तै असन्तुष्टिहरू व्यक्त हुन्छन्। मलाई लाग्छ सायद पार्टीको जीवनमा सबभन्दा पूर्ण सकसपूर्ण अवस्था भनेको यस्तै बेलामा आउँछ होला। त्यसले गर्दाखेरि यस्तो बेलामा कार्यकर्ता साथीहरूले अहिलेको राष्ट्रिय संवेदनशीलतालाई र त्यही मुलुकलाई सञ्चालन गर्नेहरूले देखाएको गैर जिम्मेवारीपन जसले चाहिँ हाम्रो साढे तिन वर्षको टू थर्ड मेजोरिटीको जसले पाएको होस् त्यसबाट मुलुकलाई हेर्ने दृष्टिकोण जुन चाहिँ स्पष्ट आउनु पर्थ्यो त्यसलाई पनि खिल्ली उडाएको नेता र पार्टीहरूको विरुद्धमा होइन नेता विरुद्धमा भन्दाखेरि पनि त्यस्तो प्रवृत्ति र पात्रहरूको चाहिँ जुन एउटा चाहिँ अवस्था थियो अब त्यस्तोबाट चाहिँ यो संवेदनशील मोडमा चाहिँ त्यस्तोबाट अस्त व्यस्त भएको मुलुकलाई व्यवस्थापन गर्ने जिम्मेवारी जो पाएको छौँ हामीहरूले त्यसलाई सम्बोधन गर्नु पनि छ। त्यसले गर्दाखेरि आफ्नो असन्तुष्टिहरूका बावजुद पनि मुलुकले इतिहासले दिएको यो घडी छ यो जिम्मेवारी छ त्यसलाई चाहिँ पुरा गर्नु पनि छ। त्यसले गर्दाखेरि यही दुईवटा बाटोबाट हामीहरू सन्तुष्टि असन्तुष्टि यी दुईटै बाटोहरूलाई चाहिँ व्यवस्थापन गरेर हामी जान सक्छौँ। असन्तुष्टि निश्चित रूपमा छ तर हामी यसलाई व्यवस्थापन गरेर जान्छौँ भन्ने नै हामीलाई लागिरहेको छ।
प्रधानमन्त्रीज्यूले पटक पटक भन्नुभएको छ कि गठबन्धनलाई म धोका दिन्न भनेर, त्यो हेर्दाखेरि तपाईँहरू त्यो गठबन्धन जुन गठबन्धन बन्यो तपाईँहरूको शब्दमा तपाईँहरूले भन्ने गरे कि शब्द सापट लिने हो नि प्रतिगमन विरूद्ध भनिएको गठबन्धनमा सामेल भएर काँग्रेसको नेतृत्वमा सरकार बन्यो, सायद त्यो एउटा नैतिक मूल्य पनि होला। प्रधानमन्त्रीले गठबन्धनलाई धोका दिन्न भनिरहनु हुनुको पछाडि तपाईँहरू क्रियाशील भएर लाग्नुको पछाडि त्यो नैतिक मूल्य एउटा गठबन्धनको नैतिक मूल्य हावी भएर यसो भन्नुभएको छ कि तपाईँहरूमा पराजयको डरका कारणले गठबन्धन गठबन्धन भनिरहनु भएको छ, त्यसमा के छ त्यो त्यो छुट्याउने आधार चाहिँ?
होइन यसलाई छुट्याउने आधार यो 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 भनेर चाहिँ कुनै ठाउँ लेखेको त हुँदैन हेर्नुहोस्। होइन एउटा तपाईँको तपाईँले भन्नुभयो जस्तै एउटा यो नैतिक मूल्य मान्यताको कुरा पनि हो, तरिपरि हाम्रो मुलुकमा यो टु थर्ड मेजोरिटीको गभर्मेन्ट भइसके पछाडि नैतिकता राजनीतिमा चाहिँ देखा पर्नुपर्ने चाहिँ एउटा इमान्दारी त त्यो सकिँदै गएको हो। त्यो मुलुकभित्र मात्रै होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चाहिँ क्षेत्रले हेर्ने दृष्टिकोणहरू पनि करिब करिब चाहिँ सकिँदै गएको अवस्थामा चाहिँ फेरि एउटा विश्वास र भरोसा कायम गरिएको अवस्था छ र त्यो विश्वास र भरोसा कायम गर्ने अवस्थामा चाहिँ हिजो त्यसको रूप र स्वरूप र त्यसका प्रवृत्तिहरू कस्ता थिए पात्र कस्ता थिए भन्दाखेरि पनि पछिल्लोचोटि विश्व राजनीतिक रङ्गमञ्चमा नेपाललाई चाहिँ एउटा प्रस्तुत गराउने विषयमा जसरी हामीहरू प्रस्तुत भएका छौँ त्यसले पनि विश्वमा एउटा चाहिँ नेपालमा एउटा नेतृत्वमा देखिएको सुझबुझपूर्ण र चाहिँ तपाईँको एउटा प्रतिबद्धता एउटा चाहिँ तपाईँको इमान्दारिता नैतिकता त्यो जुन प्रश्न भएको छ त्यो कुराहरू हरेक पार्टीमा देखिन जरुरी छ। अहिले हेर्नु हरेक पार्टीमा देखिन जरुरी छ नेतृत्वहरूको बिचमा पनि चाहिँ एकले अर्कालाई थामेर हिँड्न सक्ने या चाहिँ अहिले क्रुसियल ट्रेड छ अहिले संक्रमणकालीन अवस्थालाई व्यवस्थापन गर्नका निम्ति को कुन दिशातिर फर्केको छ भन्दाखेरि पनि हामीहरू मुलुकलाई केन्द्रमा राखेर मुलुकको उन्नतिको निम्ति फर्किनु पर्ने बेला हो। त्यसले गर्दाखेरि यो बेलामा चाहिँ अब यसलाई जुन भाषामा परिभाषित गरे पनि व्यक्त गरे पनि चाहिँ अहिले सबै नेताहरू चाहिँ जो जो गठबन्धित हुनुभएको छ जो जो मिलेर अगाडि बढ्ने संकल्प गर्नुभएको छ उहाँहरूको बिचमा चाहिँ एउटा अवस्थामा चाहिँ एउटा ठाउँमा आएर स्खलित हुने अनि फेरि अर्को ठाउँको विश्वास व्यक्त गर्ने हो भने त्यस्तो राम्रो हुँदैन। त्यसले गर्दा चाहिँ अहिले त्यो खालको तपाईँले भने जस्तो पनि हो र अर्को कुरा डरको कुरा जो गरिराख्नु भएको छ नेपाली कङ्ग्रेस त तपाईँको तपाईँ योभन्दा अगाडि पनि हारेकै हुन्छ कहिले हारेको छ कहिले जितेको छ. त्यसले गर्दाखेरि एक्लै चुनाव लड्नको निम्ति नेपाली कङ्ग्रेस डर कहिले पनि होइन र छैन पनि. र अहिले सबै कार्यकर्ता साथीहरू हामी सबै लगायौँ, हामी सबै एकताक्लै लड्नेमै छौँ. हामी त योभन्दा अगाडि हामी लडेकै अब हार्ने डर त कसैलाई थियो होला, कुनै पार्टीलाई थियो होला. जसले गर्दाखेरि योभन्दा अगाडि पनि उहाँहरू एक ठाउँमा आउनुभयो, त्यसलाई चाहिँ जनताले दिएको म्यान्डेट थाम्न नसकेर बिच बाटोमा छोडेर पनि जानुभएको हो. उहाँहरू त न नैतिकता थियो उहाँहरूसँग, न लाज थियो, न शरम थियो, होइन. जनताले दिएको म्यान्डेटका प्रति उहाँहरूको चाहिँ एउटा इमान्दारिता नै थियो. त्यसले गर्दाखेरि डरको कुरा होइन. हामी मुलुकलाई अस्त व्यस्त बनाउने प्रवृत्ति र पात्रहरूको पात्रहरूले जसरी मुलुकलाई चाहिँ खतम बनाएको छ, संविधानलाई समाप्त पार्ने कोसिस गरियो, प्राप्त उपलब्धिहरू जो हामीले 62-63 प्राप्त गर्यौँ संविधान सभामा मार्फत हामीले सार्वजनिक गर्यौँ, यी सबै उपलब्धिहरूलाई संस्थागत गर्नु पनि छ, जोगाउनु पनि छ. र सबैभन्दा ठुलो कुरो चाहिँ मुलुकलाई चाहिँ समृद्धितर्फ लैजाने, अब हामीले गफ गरेर होइन धेरै कुराहरू गर्न पनि छ, त्यसलाई चाहिँ अब टुथर्डले गरोस् भन्ने चाहना चाहिँ त्यो भएन. तर अब फेरि यो खालको अवस्था सृजना नहोस् भन्ने खालको कुरालाई एउटा चाहिँ सार्थक निष्कर्षमा पुर्याउनु पनि छ. त्यसकारण त्यो ढङ्गबाट चाहिँ यो गठबन्धनलाई हेर्नुपर्छ भन्ने लाग्छ एउटा चाहिँ.
तपाईँ काङ्ग्रेस पार्टीको सहमहामन्त्री हुनुहुन्छ, वर्षौंदेखि विभिन्न फोरमहरूमा लड्दै भिड्दै आउनु भएको एकजना संघर्षशील नेता हुनुहुन्छ, तपाईँ अध्ययनशील पनि मानिनुहुन्छ. तर तपाईँ जस्तो युवा नेताहरू, तपाईँहरूको काङ्ग्रेस पार्टीमा युवाहरूको यसपटक अधिवेशनपछि जो वर्चस्व पनि छ, यसपटक तपाईँहरूले त यो आर्थिक मन्दी छ, आर्थिक संकट छ, संकट कसरी निवारण गर्ने भन्ने बारेमा बहस गर्नु पर्थ्यो, महिला मधेसी दलितहरूलाई कसरी सशक्तिकरण गर्ने, त्यो लोकतन्त्रको सौन्दर्यलाई कसरी बलियो पार्ने, लोकतान्त्रिक मूल्य कसरी बलियो बनाउने भनेर बहस गर्नुपर्ने. तर यो गठबन्धनको नाउँमा तपाईँहरूको ध्यान चाहिँ कसरी मिलाउने भन्ने मात्रै केन्द्रित भयो, मूल बाक्सा पछाडि नै छोडेर रेल चाहिँ अगाडि अगाडि कुद्नु खोजे जस्तो होइन.
अब एउटा कोणबाट हेर्दाखेरि त्यस्तो पनि देखिएको छ. तर एउटा कुरो कस्तो भन्दाखेरि कि तपाईँले जे जे कुराहरू उठाउनु भएको छ जसलाई चाहिँ हाम्रो उम्मेदवारहरूले सम्बोधन गरिदिएको भए हुन्थ्यो, मसिनो गरी छलफल गरेर एउटा निष्कर्षमा पुर्याउने बाटो खोजिदिए भए हुन्थ्यो भन्ने जुन तपाईँले आशय व्यक्त गर्नुभएको छ, यो राम्रो कुरा हो. र त्यसमा चाहिँ नि त्यसमा हामीहरूले ध्यान नदिएको होइन, हाम्रो उमेरहरूले ध्यान दिएको पनि छ. तर एउटा हामीले के पनि बुझ्नुपर्छ भन्दाखेरि जबसम्म तपाईँले राजनीतिलाई व्यवस्थित गर्न सक्नुहुन्न, राजनीतिमा व्यक्त भएको विचारहरूलाई सन्तुलित बनाइदिन सक्नुहुन्न र त्यसलाई व्यवस्थित र सन्तुलित बनाउने अभियानमा हाम्रो उमेरहरूले सकारात्मक दबाब सिर्जना गर्न सक्दैन भनेपछि फेरि यी सबै कुराहरू चाहिँ थोक्रो चाहिँ सैद्धान्तिक बहस मात्रै भएर रहन सक्दछ. त्यसले गर्दाखेरि सबभन्दा पहिला त राजनीतिक व्यवस्थापन पनि रहेछ र चाहिँ राजनीतिक व्यवस्थापन गरिसकेर चाहिँ अनि एउटा स्पष्ट बाटो तय भइसके पछाडि अनि त्यो बाटो मार्फत प्राप्त गर्ने जुन जुन गन्तव्यहरू छ, उपलब्धिहरू छ, त्यसका प्रति बहसले सार्थक निष्कर्ष प्राप्त गर्दो रहेछ. त्यसले गर्दाखेरि अहिले मैले दुःखका साथ भन्नुपर्दछ कि तपाईँहरूले भन्दा उठाएको विषयवस्तुमा चाहिँ कन्सन्ट्रेट हुनुपर्ने जिम्मेवारी इतिहासले दिँदा दिँदै पनि अहिले राजनीतिक अस्त व्यस्तता जो चाहिँ अत्यन्तै 2/3 मेजोरिटीको चाहिँ चाङमाथि उभिएर यी सबै कुराहरूलाई सम्बोधन गर्ने पार्टी र तिनका नेताहरू जसरी स्खलित भए र गैर जिम्मेवार ढङ्गबाट प्रस्तुत भए र मुलुकमा फेरि चाहिँ फेरि 2/3 त्यत्रो ठुलो बहुमतको सरकार बन्न सक्छ कि सक्दैन आशंका पनि छ होइन. अब त्यस्तो त्यो इतिहासले दिएको त्यो अवसरलाई गुमाएको जुन मुलुकको अवस्था छ त्यसमा चाहिँ फेरि एउटा व्यवस्थापनको पाटो हाम्रो उमेरहरूले खोजेर यी सबै कुराहरूलाई बहस त हुन्छ तर बहसले सार्थकता प्राप्त नगर्न पनि सक्छ. त्यसले गर्दा यी सबै कुराहरूलाई व्यवस्थित गरेर हाम्रा बहसहरू सार्थक दिशातर्फ केन्द्रित हुन सक्ने त्यो त्यो समय त्यो खालको बाटोलाई पनि हामीले हेर्नुपर्ने हुन्छ. त्यसले गर्दा मलाई लाग्छ अहिले राजनीतिक अप्ठ्यारो जुन कम्युनिस्टहरूबाट चाहिँ सिर्जना भयो यो 3.5 वर्षको कार्यकालमा झन्डै के त्यो कार्यकालमा त्यसलाई व्यवस्थापन गरेर मुलुकलाई एउटा चाहिँ विश्वास भरोसाको र सबैले आफ्नो त महसुस गर्ने खालको चाहिँ अवस्थामा पुर्याउनका निम्ति सकारात्मक दबाब सिर्जना पनि गर्न चाहन्छ उमेरहरूले. त्यसका लागि तपाईँलाई लागेको हो कि अहिले त्यो पाटोमा हाम्रो ध्यानहरू गएन, ध्यान गएको छ तर व्यवस्थापन गर्नका निम्ति त्यसलाई सार्थक निष्कर्ष दिने बाटो भनेको राजनीति हो. त्यो राजनीतिको बाटो चाहिँ अलिकति अल्मलेको जस्तो छ, त्यसलाई ट्र्याकमा ल्याउनु जरुरी छ. त्यसको अभियानमा चाहिँ हामीहरू लागेका छौँ भन्दाखेरि चाहिँ अलिकति राम्रो हुन्छ होला भन्ने लागेर मैले यो कुरा भनेको.
म अन्तमा छु, मसँग एकाध समय मिनट मात्रै समय बाँकी छ, धेरै लामो बहस पनि गऱ्यौं. तपाईँ विराटनगर हुनुहुन्छ र पूर्वी पहाड़ जाँदै हुनुहुन्छ, यो अनौपचारिक कुरा गर्दा पनि बाटामा गाड़ी रोकेर अनि गाड़ीमा बसेर संवाद गर्नुभयो तर सफा आवाजमा हामीले संवाद गर्न पायौँ र नेपाललाई प्रेमपूर्वक समय दिनुभयो. नेपाली कांग्रेस पार्टीका सहमहामन्त्री हुनुहुन्छ, तपाईँको पुर्ख्यौली विरासत पनि छ यो संघर्षमा. अब सुरुमा सोधेकै प्रश्नबाट म टुङ्ग्याउँछु, संक्षेपमा भनिदिनु होला, तपाईँ विराटनगर बस्नुभयो, विराटनगर महानगरपालिका महानगरको कुरा पनि पेचिलो छ। तपाईँ हिजो साँझ पनि बहस गर्नु होला, रातभरि बहस गर्नु होला, अहिले निस्किने बेलामा पनि तपाईँलाई कार्यकर्ताले भने होलान्, बाटामा रोकिँदा पनि भने होलान्, साँच्चै तल्लो तहको आवाज चाहिँ के हो त छोटोमा भनिदिनु न।
होइन, तल्लो तहको आवाजहरू के छ भन्दाखेरि नेपाली कङ्ग्रेस अहिले जुन खालको अहिले हामीले भन्दाखेरि साथीहरूको म भित्री मनसायद मैले बुझिराखेको छु, होइन गठबन्धन ठ्याक्कै हुनै हुँदैन या चाहिँ गर्नै हुँदैन भन्ने कुराहरूको चाहिँ त्यत्रो ठुलो लावा लस्कर पनि मैले देखिराखेको छैन। होइन, तर कहीँ न कहीँ चाहिँ तपाईँको गठबन्धनको कुरा गर्दै गर्दा हामीले स्थानीय लेभलमा तालमेल गर्दै गर्दाखेरि चाहिँ कम्तीमा पनि हामीले आफ्नो आफ्नो चाहिँ हैसियत अनुसार चाहिँ जाँदाखेरि ठिक हुन्छ र चाहिँ कम्तीमा जुन ठाउँमा चाहिँ साथीहरूको चाहिँ पार्टीहरूको चाहिँ जुन खालको चाहिँ भूमिका छ, जुन खालको चाहिँ आधार छ, त्यसमा चाहिँ एउटा सम्मानजनक अवस्था सिर्जना भयो भने बेटर हुन्छ भन्ने नै छ। अब एउटा सिद्धान्त त चाहिँ एक्लै जानु जाने हामी सबैको चाहना भन्ने कुरा त यो त सैद्धान्तिक कुरा हो होइन, तर व्यावहारिक पाटोबाट सबै मिलेरै जानुपर्ने छ र मिलेरै जाने सवालमा चाहिँ तपाईँको साथीहरूको त्यत्रो ठुलो विमति मैले देखिराखेको छैन। तर मिल्दाखेरि कसरी मिल्ने र चाहिँ को अब यो खालि चाहिँ सिटमा अब त्यो सिट मिलाउँदाखेरि कसले कहाँ कसरी भन्ने कुरामा छ र हामीभित्रै पनि तपाईँको चाहिँ साथीहरूलाई व्यवस्थापन नसकि नमिलिराखेको बेलामा फेरि गठबन्धन गर्दाखेरि चाहिँ पाउने गरेको ठाउँ पनि दिनु पर्दाखेरिको असन्तुष्टि हो,
असन्तुष्टि केही हदसम्म सम्बोधन गर्छौँ भन्नुभयो। हस् हुन्छ, आजलाई समय यति रह्यो, तपाईँसँग संवाद गर्न पाएँ, खुसी व्यक्त गर्छु, धेरै धेरै धन्यवाद।
धन्यवाद
हस् धन्यवाद। नेपाली कंग्रेस पार्टीका सहमहामन्त्री विष्णुराज आङदेम्बीज्यूसँग हामी संवाद गर्दै थियौं। यही संवादका साथ आज कार्यक्रम यही सकिन्छ। अब सुन्दै गर्नुहोस् रेडियो नेपाल र कार्यक्रम अन्तर संवादबाट चाहिँ पराग पोखरेल, काशीराम आचार्य र नवराज लम्साला विदा दिनुहोस्। नमस्कार।